نحمده ونصلي على رسوله الكريم أما بعد. قال الله تعالى في قرآن مجيد: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد المعدن الجود والكرم. اللهم صل على سيدنا ومولانا محمد وآله والفضل. اللهم صل على سيدنا ومولانا محمد وآله وصحبه وبارك وسلم. أما بعد، کسی بھی چیز کو حاصل کرنے کے لیے تین پوزیشن ہوتی ہیں انسانوں کی جنرلی. ایک تو وہ جو بہت جلد اس مقصد تک یا اس منزل تک رسائی حاصل کر لیتے ہیں اور پہنچ جاتے ہیں. کچھ لوگ وہ ہوتے ہیں جو سست رفتاری کے ساتھ، آستگی کے ساتھ پہنچ جاتے ہیں، لیکن بہت دیر کے بعد اس طرح نہیں جیسے کہ پہلے لوگ پہنچے. تیسرے وہ لوگ ہوتے ہیں کہ جو پہنچتے ہی نہیں، رہ جاتے ہیں، منزل کو حاصل نہیں کر سکے. کیا وجہ ہے کہ یہ تین کیٹیگریز ہیں ایسے انسانوں کی، ہر معاملے میں، دنیا کا ہو یا آخرت کا ہو، بنتا یہی تین حساب سے. یا تو بہت جلدی انسان اپنے مقصد کو پا لیتا ہے، یا پھر آہستہ آہستہ چلتا ہے بیچارہ اس کے سامنے، یا پھر بالکل فیل ہو جاتا ہے. وجہ اس کی یہ ہے کہ کام کوئی بھی ہو، جس قدر اس کام کی قدر ہوگی اسی قدر منزل آسان ہو جاتی ہے. اگر قدر نہیں ہے اس کام کی تو منزل دور ہوتی چلی جاتی ہے. ہم بالکل ہی قدر نہیں ہے تو اس منزل تک پہنچتے نہیں آتے، پہنچتے ہی نہیں. اصل نقطہ جو ہے کسی کام کو حاصل کرنے کا یا کسی چیز کو بھی، اس کام کی عظمت اور قدر انسان کے دل کے اندر موجود ہو. اور قدر کے بغیر انسان جو ہے وہ منزل تک رسائی حاصل نہیں کر سکتا. ہمارے ہسٹری کے اندر، تاریخ اٹھا کے دیکھیں، علم ظاہر ہو یا علم باطن ہو، دونوں میں انہی حضرات کے نام روشن ہوئے ہیں کہ جن لوگوں نے اس منزل کی قدر کی ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے کسی نے پوچھا کہ حضرت، آپ تو اتنی صحبت نہیں رکھ سکے تھے نبی پاک صلی اللہ علیہ وسلم سے، جس میں اور بہت صحابی تھے جو بہت زیادہ صحبت یافتہ تھے، اس کی کیا وجہ ہے کہ آپ سے روایت بہت ہیں حدیث کی بنسبت دوسرے صحابیوں کے؟ ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کے مقام ہے حدیث کے اندر روایت کرنے میں. وسرین بتاتے ہیں کہ 5364 کے قریب انہوں نے احادیث روایت فرمائی، 5364 احادیث روایت فرمائی ہیں. تو جبکہ حالت یہ تھی ابو ہریرہ کی، خود طبیعت بھی اتنی قبول نہیں کرتی تھی، مقل عقل اتنی نہیں تھی، سمجھ بھی اتنی نہیں تھی. تو ابو ہریرہ نے جواب دیا کہ بھائی، بات تو یہ ہے کہ جتنے بھی صحابی تھے نبی پاک صلی اللہ علیہ وسلم کے، سارے عظیم تھے اور ماشاء اللہ ایک سے ایک تھا، اس میں تو کوئی حق نہیں. لیکن میں نے ایک کام کیا تھا، وہ یہ کہ بس مجھے کچھ سوچتے ہی نہیں تھا اس کے علاوہ کہ میں نبی کریم صلی اللہ علیہ وسلم کے قول، افعال، سکوت، حرکات، اعمال کس وقت کسی طرف اور بھی دیکھوں. حالانکہ اس وقت نہ کوئی کتابیں تھیں نہ خیال تھا نہ حدیث کا کوئی علم کا معاملہ تھا. کہتے جی بس یہ مجھ میں ایک چیز تھی کہ میں پیچھے پڑ گیا, اس عصمت آ گئی اس چیز کی, سنت رسول اللہ صلی اللہ علیہ وسلم کے آپ کے قلب کے اندر, تو میں نے اس چیز کو پکڑ لیا. اب یہ ایک دوسرے صحابی جو تو دوسرے کام بھی کرتے تھے, ادھر ادھر بھی ہو جاتے تھے, لیکن میں نے مسجد نبی کو چھوڑا ہی نہیں, کھا لیا نہیں تو نہیں سے کئی دن فاقوں کے ساتھ مسجد میں پڑا رہا, لیکن کام میں نے یہی کیا. اور پھر اس میں یہ الحمدللہ جب انسان کے دل میں قدر آ جاتی ہے کسی کام کی, سنجیدگی آ جاتی ہے, جتنی قدر آ جاتی ہے جس کوئی کام ہو, تب اللہ کی مدد بھی آتی ہے. یاد رکھے اللہ کی مدد بھی آتی ہے, وعدہ ہے اللہ کا کہ بھائی تو قدم اڑا میں تیرے پاؤں گا, اس وعدہ کیا اللہ پاک. تو ابو حرارہ کیونکہ دماغ ذہن اتنا تیز نہیں تھا, تو آپ نے نبی کے سم سے ارشاد عرض کیا کہ رسول سم میں آپ کے اقوال جو کوئی چیز دیکھتا ہوں ذہن میں اتنا یاد نہیں رہتا یادداشت میں, تو اللہ کی مدد آئی. نبی کے سن رہا کہ چادر جوڑے اس کو بٹھا, چادر میں بچھا دی, کہتے ہیں میں اپنی چادر پہ جوؤں کو چلتا دیکھ رہا تھا. سبحان اللہ, یہ حال تھا ان لوگوں کا اندازہ لگایا, پھٹی پرانی کوئی چادر ہوگی بیچاری. تو آپ سر سنوں کہا اب لپیٹ کے اپنے سینے کے ساتھ لگا لے اسے. کہتے جب میں اس کو سینے کے ساتھ لگایا تو فرمایا کہ بس ایسا لگا جنت کا خزانہ اتر گیا میرے سینے. اس کے بعد کہتے کوئی حدیث بھولنے کا سوال ہی پیدا نہیں ہوتا تھا. تو یہ قدر تھی, علمی دنیا کی بات کر رہا ہوں پہلے, علم ظاہر ہو یا علم باطن. حضرت جابر رضی اللہ تعالیٰ عنہ بڑے درجے کے صحابی ہیں, امام بخاری نے اس میں باب باندھا ہے باقاعدہ ایک حدیث کے لیے. اب یہ دیکھیں قدر, دیکھیں ان کے دلوں میں کیا تھی. ایک حدیث کو حاصل کرنے کے لیے 1400 کلومیٹر مدینہ سے دمشق کا سفر کیا انہوں نے. سخت گرمی, یہ جون جولائی کے جیسا ہمارا مہینہ ہوتا ہے, اور لک و دخ صحرا, وہ صحرا بھی ایسے ہیں کہ موٹر شوٹر کچھ نہیں تھا اس زمانے کی بات, کہ اب بھی نہیں ہوگا تو ہوائیں طوفان, جس وقت لو چلتی ہے نا گرم علاقے میں تو رہا ہوں, آپ کو تجربہ نہیں اس کا, زمین اور آسمان سے آگ برستی ہے, زمین اور آسمان, یعنی آپ زمین پہ ایسے ڈراپ کریں نا پانی ایک دم ختم ہو جاتا ہے, اتنے تپش. ہم سات بجے کے بعد گھر سے نہیں نکلتے تھے, ہمارا علاقہ بہت گرم تھا ملتان سائڈ کا, ہم نہیں نکلتے تھے. تو اس قدر شدید گرمی ہوتی ہے, پھر وہ تو صحرا لک و دک صحرا کو چلنا سفر ایک حدیث کو جمع کرنے کے لیے. ایک صحابی سے وہ حدیث پوچھنے جا رہے تھے, آپ دیکھیں قدر کا امتحان لیں آپ. تو اس سفر میں آپ کئے 1400 کلومیٹر کا سفر طے کر کے اور ایک حدیث کو حاصل کرنے کے لیے. ایک اور صحابی کی بات, عبداللہ بن عباس, ان کو رئیس المفسرین کہا جاتا ہے, کہتے ہیں میرے دل میں خیال ہے کہ جب سرکار اعظم کو وصال ہوا, چچا زاد بھائی, تو چچا زاد بھائی تھے نبی کریم صلی اللہ علیہ وسلم کے, عبداللہ بن عباس تھے, تو کہنے کہ میں 10 سال تھا, چھوٹا بچہ ہی تھا جب وصال ہوا نبی صلی اللہ علیہ وسلم کا, تو میرے دل میں خیال ہے کہ بھائی تم نے تو کچھ حاصل ہی نہیں کیا. چلو کوئی بات نہیں, بڑے بڑے صحابی موجود ہیں, بڑے درجے کے صحابی موجود ہیں, تو ان کی خدمت میں جاؤ اور علم حاصل کرو, اس کو جمع کر, حدیث کو جمع کر. تو وہ بتاتے ہیں کس طرح انہیں یہ مقام دیکھیں کتنا بڑا منا ان کو. ان کا حال یہ تھا کہ ایک دفعہ ایک حدیث کسی صحابی سے لینا تھی, تو اسی طرح سخت گرمی, عرب کی پتہ ہے کہ سخت موسم ترین گرم موسم تھا, میں سفر اختیار کیا اس بستی میں پہنچا, گاؤں میں پہنچا. جب پہنچا تو ان کا دروازہ بند تھا, سخت گرمی میں تو بند کر لیتے لوگ, اب کمال دیکھیں ان کا سبحان اللہ. کہتے ہیں میں نے دروازے کو نہیں چھوڑا, دروازے پہ بیٹھ گیا اور کھڑکھٹایا بھی نہیں. کہتے اس لیے کہ کیونکہ میں اب حدیث سیکھنے آیا تھا, تو میرے زمین نے گوارہ ہی نہیں کیا کہ تو علم سیکھنے آیا, اس سے علم حاصل کرنے آیا, تو یہ سخت بے ادبی ہے کہ تو اپنے استاد کے دروازے کو کھٹکائے گا, ان کو تکلیف دے گا اور اٹھ کے آئیں گے. یہ ادب ہے علم سیکھنے کا, آپ یہ دیکھیں. تو میرے زمین نے گوارہ نہیں کیا کہ میں کھٹکاؤں, بیٹھ گیا باہر. اب طوفان چل رہا ہے, ہوائیں چل رہی ہیں, اتنی ریت اڑی کہ میرے پورے جسم پہ ریتوں کے تہہ بن گئی گرمی کے اندر, میں ہلا نہیں وہاں سے بیٹھا رہا. عصر کے وقت صحابی جب نکلے تو بڑے حیران ہو گئے, تو मुझे कुनी कुंडी खड़ गए थे, मुझे कुनी बताया, और मुकाम को जानते थे, चचा जात भाई थे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के। कहते ये तुम अजीब बात किए, कहता मैं कैसे आप बताता, मैं आपसे इल्म सीखने आया था, मेरे दिल ने गवारा नहीं किया कि मैं बेअदबी करूँ, सो अदब करूँ, मैं करीन से कही काम, मैं अदब मेरे अदब के ख़िलाफ़ बात समझता था, कि मैं ये चीज़ मैंने बर्दाश्त कर ली गर्मी में बैठना सब कुछ, लेकिन मैं नहीं कर सकता था। ये क्या थी, कदर थी, कदर थी। तो देखें कोई भी साहब इस, ये इनका लक़ब है रईसुल मुफस्सिरीन कहा जाता है इसको, इनको तो अल्लाह ताला इसका मुकाम बुलंद फरमाते हैं जितनी जो कदर करते हैं। बातिन इल्म बातिन का भी यही हाल है, माशाल्लाह हम सब इसी सिलसिले की कड़ी हैं, सब लोग बैठे हैं, अल्लाह के नाम को रट्टे भी मारते हैं, अल्लाह के कुर्ब भी हासिल करने के लिए बैठे हैं। तो मेरे दोस्त ये बात इसलिए कर रहा हूँ, मैं तकरीर नहीं कर रहा, कि अगर हम मंजिल तक नहीं पहुँचे, रुकावट है कोई, तो वजह यही है कि कदर हमारी कितनी है, इस नाम की कदर कितनी है, असमत कितनी है। यकीनन जो देर करती है इंसान को मंजिल तक ना पहुँचने में, वही की चीज़ है कि कदर नहीं होती इंसान के दिल में उस चीज़ की। यही है सबक, सब ने अल्लाह का नक्श बन, यही सबक सब यही करते थे, कल्ब के अंदर अल्लाह का मुराकबा करते थे। जितने बड़े बड़े मुकाम के सारे मुजुम जिन्हें आप देखते हैं किताबों में, जिनके नाम आते हैं, उन्होंने कोई नया काम तो कही नहीं, यही था जिस मैं करता हूँ आप करते हैं, इसी तरह वो करते थे। तो फ़र्क यही नज़र आता है कि उनकी जो कदर था वो बहुत बुलंद थी, वो जानते थे कि इसके इससे ज़्यादा कोई अहम काम नहीं है, इससे ज़्यादा अजीम काम कोई नहीं है, इस कदर थी उनको नाम में। तो इस इनमें बातन का भी यही मामला रहा, इसी तरह भूमि मम्बा तो वहीं से चला, असाफ़ सफ़ा से चले दोनों लोग, वो यूनिवर्सिटी वही थी, खानकाह भी वही थी और यूनिवर्सिटी भी वही थी, दोनों लोग वहीं से चले, वो दीवाने वहीं ऐसे बैठ के उन्होंने इल्म को हासिल किया, बातिन भी और साहिब। जब चला पहुंचा लोगों तक, जितने में हम सूफिया कराम के नाम देखते हैं, बड़े बड़े औलिया अल्लाह के नाम देखते हैं, तो सब की वजह यही थी। बल्कि आप ये देखें कि तो इल्म बातिन का तो मामला ये है कि डायरेक्ट दिल से ताल्लुक़ है, अल्लाह अपने नाम की अजमत को जानता है, हमें कितनी बनावटें भेस बदलूँ, जो चाहे करूँ, ऊँचा नारे मारूँ या जो हिसाब करता रहूँ, तो दुनिया तो मुझे कह देगी जी वाह वाह जी तो आशिक है जी, तो फना दुनिया कह देगी, लेकिन अल्लाह जानते हैं दिल का तो असमत का मामला है, भेस बदलने से या किसी काम से काम नहीं चलता। और जब पता चल जाए अल्लाह को इसकी असमत मौजूद है, तो फिर साल महीने को चिल्ले कुछ भी नहीं लगता। आपके सामने एक ही वली की मिसाल आपको देता हूँ, बशर हाफी, क्या काम था उनका, नशा करते थे, शराब पीते थे, नशे में धुत रहते थे दिन रात, कुछ नहीं, बस इसी नशे की हालत में आ रहे हैं, अल्लाह का नाम लिखा पड़ा नजर आ गया उनको, तो उसी नशे हो, ये किसने फेंके, उन्होंने उठाया, खुशबू लगाई, खुशबू लगा मोतर किया, मोतर करके उसी हालत में नशे में, बताएं जो बड़े बड़े हजरात जो तहज्जुद गुजार जो काम नहीं कर सकते, पकड़ से गुजर जाते, चलो यार इसको यहाँ रख दो, या उठा के जिम, मोतर किया, खुशबू लगाई, लगा के किसने फेंका, और अपने आप बड़बड़ा रहे हैं, बातें कर रहे हैं, किसने जुल्म किया, क्या हरकत की, वो जो उनके अंदर जज्बा था कदर का, वो हकीकतन निकल रहा था गुस्से के साथ, उठाया और फिर जगह तलाश की कि इसको मैं रखूँ तो कहाँ रखूँ, बताया नापाक इंसान, उसका हाल सुख क्या देखें, क्या हाल होगा उसका, ना कोई संजय होगा ना कुछ हाल होगा, चूमा आंखों से लगाया और इतर लगाया उस पर बात है, झूमते फिर कान पर एक ताक नजर आया ऊंचा सा, उस पर रखा कि बस रख के चले गए। रात ही हुई थी तो वहाँ पर जो अल्लाह का कोई वली था, दोस्त था, तो फौरन उसको इशारा बशारत हो गई कि बशर के पास जा और उसको बता, एक ख्वाब में वो देखने कि जा उसको कह दे अल्लाह कल तूने मेरे नाम को बहुत बुलंद किया, तूने मेरे नाम को बुलंद किया है, मेरे नाम को इतर लगाया है, बस तेरे रब ने तेरे नाम को भी बुलंद कर दिया। अल्लाह अब वो ढूंढते फिर रहे हैं कि वो बशर तो वो एक ही है जो नशे के धुत फिरते है, कौन सा बशर हो सकता है, अब खुशखबरी दें उसको कहाँ दें, शराब खाने में बताएं, कोई मस्जिद में बैठा हो, कोई तस्बीह चला रहा हो, या कोई मसल्ले पे हो, उनकी बात ही समझ नहीं आ रही। वो एक तीसरे दिन फिर ये मकाम पहुंचा, उनका भाई बात तो यह कि आदमी वही लगता है मुझे, पत्नी क्या काम इसने कर दिया, तो ये कदर है, उसने किसकी कदर की है, ہم دس دس ہزار ایک ایک ہزار اللہ اللہ کرتے رہیں اور دل میں قدر ہی نہ اترے, اسی رب کی نافرمانی ہو, ایک ہزار تسبیح کر رہے ہوں اسی کی نافرمانی کر رہے ہوں, اسی کے قانون کو توڑ رہے ہوں, اسی کی خلاف باتیں کر رہا ہوں, یہ قدر ہے. اللہ نے قرآن میں کیا, ہما قدر اللہ حق قدر ہی ہے, قرآن میں کہتے لگا کہ بھائی قدر میرا قدر ہی نہیں جانتے ہی نہیں تم, مجھے پہچانے ہی نہیں تم حقیقت کے ساتھ, ہما قدر اللہ حق قدر ہی. یہ ہے معاملہ اسراف کا. یہ میں نے آپ علم باطن کی اور ظاہری کی مثال دی ہے, سر کہاں سے کھلتے ہیں, عظمت سے کھلتے ہیں. جتنی عظمت ہوگی, شان ہوگی, اللہ کا جمال کمال حیبت قدرت عظمت جس قدر دل میں اترے گی, اترے بھی ایسی. امیر کلال قدسہ ہمارے نقشبند سلسلے کے بہت بڑے بزرگ ہیں, تو پیدائشی بزرگ کوئی رسلر تھے, کشتی مشتی کا مارتے تھے, کشتی کرتے تھے, رسلر جو ہوتے ہیں کشتی کر رہے تھے وہاں سے. اب سماسی گزرے وقت کے ولی تھے بہت بڑے, تو کشتی کرتے کرتے ان کی نظر پڑی ان پر, تو وہ معاملے ہیں اللہ والوں کے چہرے پہ تو اللہ ہی نظر آتا ہے. تو وہ کشتی کرتے کرتے شکل دیکھی تو اللہ کا نام پڑھ لیا چہرے پر, تو ایک دم عظمت آ گئی ان کے دل کے اندر اللہ کی, ایک دم عظمت آ گئی. انہوں نے کشتی کو چھوڑا, وہیں ان کے پیچھے لگ گئے, کہتا ہے میں تو توبہ کرنا چاہتا ہوں, میرے دل میں تو ایک نور اتر آیا اللہ کے نام کا. اللہ کا نام کتنا لذیذ نام ہے, یہ میں حمید کلال کی بات کر رہا ہوں رحمۃ اللہ کی. سب کچھ جوڑ دیا انہوں نے, ختم کر دیا. اور جب یاد رکھیں جب اللہ کی عظمت اور قدر دل میں آ جاتی ہے تو وہ تو گناہ کا تو ہر سوال ہی پیدا نہیں ہوتا, احتیاط عجیب ہو جاتی ہے انسان کی. یہ آپ صوفی حضرات نے بتا رہا, اپنے آپ سے مخاطب ہوں بھائی, یہ سوچیں منزلیں یوں ہی نہیں مل جاتی. اللہ کو اللہ اللہ معمولی چیز ہے, جس کے طرف ہم سفر کر رہے ہیں, جس پاس ہم نے پہنچ رہے ہیں, اس کے تو پاس کمی ہی نہیں ہے کسی چیز کی, کسی خزانے کی کمی نہیں ہے. اس کے ساتھ تو جس کا تعلق ہو جائے تو مزال کیا. فاطر السماوات, اللہ اپنا انٹروڈکشن کیسے قرآن میں کراتے ہیں, کیوں کرائے تھے, کہیں کہتے ہیں فاطر السماوات, کہیں کہتے ہیں خلق السماوات, خالق السماوات کہتے ہیں نا, اور کہیں کہتے ہیں وللہ ملک السماوات والارض. یہ فاطر السماوات وللہ السماوات میں فرق کیا ہوا دیکھیں آپ. اللہ کہتا ہے میں تو عظیم ہوں بہت, ساری کائنات کو پیدا میں نے کیا, سب کو میں نے پیدا کیا, وللہ ما فی السماوات والارض, سبحان اللہ. سوچیں کیا بات ہے, کیا فرق ہے دونوں میں. ادھر کہ میں نے تو پیدا کی ہے سارے مخلوق میں چیز کو, وللہ ساری مخلوق میرے لیے, یعنی پوری مخلوق کہتی ہے کہ اللہ ہم تو ہیں تیرے لیے, وہ ایک ساری مخلوق مجھے پہچانتی ہے, اپنے خالق کو پہچان رہی ہے, وللہ محافظ پلٹ کے میرے طرف ہی آتی ہے, سوائے کہ انسان کے وہ مجھے نہیں پہچانتا, پتہ بھی جو ہے وہ بھی جانتا ہے وللہ کہ میں اللہ کے لیے ہوں, ایک چھوٹا سا مچھر وہ بھی جانتا ہے کہ للہ. اللہ قرآن میں کہتے ہیں وللہ محافظ, کچھ جو بھی آسمان زمین کے اندر ہے کس کے لیے ہے, ہر مخلوق ایک ایک ہی گری ہم اللہ کے لیے ہیں, جس کو اللہ نے پیدا کیا وہ پلٹ کے جواب دیتی ہے اللہ کو ہم تیرے لیے ہیں, پتا کہتا ہے میں تیرے لیے ہوں, تنکر کہتا ہے میں تیرے لیے ہوں, سب کچھ مجال ہے کہ جہاں جہاں جو مخلوق ہے اللہ تعالیٰ کی, وہ ایک سوچ بھی نہیں سکتی کہ وہ ایک لمحہ بھی سوچ لے کہ میں اللہ کے لیے نہیں ہوں, وجود اس کہتا ہے کہ ہم اللہ کے لیے ہیں سب کچھ. ایک انسان ہے اللہ, کھاتا ہے دھناتا ہے پھرتا ہے اللہ کی زمین پہ, سب کچھ اس کے لیے بنایا ہے. وہ کہتا ہے کہ عجیب عجیب چیز انسان انداز ہے, وہ کہتا ہے فاطر السماوات, مخلوق کہتے ہیں اللہ کے لیے, اللہ ساری جو پیدا کی گئی, اور انسان کیا کرتا ہے اسی مخلوق کو پوجنا شروع کر دیتا ہے, یہ ستارے اللہ, یہ چاند اللہ, یہ سانپ اللہ, یہ درخت اللہ, یہ انسان اللہ. تعجب دیکھیں, اللہ کہتا ہے یہ تو میں نے بنایا تمہارے لیے بنایا, تم اس کو اللہ بنانا شروع کر دیے, میری مخلوق کو تم نے پوجنا شروع کر دیا, جبکہ مخلوق تو کہتے ہیں ہم آئیں اللہ کے لیے. تو یہ ہے انسان کے لیے کہ اللہ کو پہچانتا نہیں, کیا قدر ہے اس کے دل میں, ویلیو اللہ پاک کی کیا ہے, اس کے نام کی عظمت کیا ہے. تو یہ بتاتا ہوں جس وقت عظمت اترتی ہے اللہ کی, جس وقت قدر آنا شروع ہوتی ہے تو پھر انسان یہ نہیں ہوتا, وہ کیا ہو جاتا ہے. یہ امیر کلال قدس اللہ کی مثال آپ کو دیتا ہوں کہ کیا تھے, اور جب قدر آئی تو قدر کیسے آئی, کہ ایک دفعہ کپڑے دھوئے تو ان کے جو مریدین تھے وہ کپڑے دھونے کے بعد سوچے بھی اس کو सुखाएगा। तो उन्होंने कहा कि भाई कहाँ सुखाने के चक्कर में तुम, कहती ये झाड़ी पे रख देते हैं। देखो आपने देहात में ऐसे हम करते हैं ना, कपड़े सुखाने किसी झाड़ी पे डाल दिए या किसी दरख्त पे डाल दिए या कभी जमीन पे डाल दिए, ऐसे करते हैं देहातों। कहना हजरत ये इस पे कांटों की झाड़ी पे, कहते खबरदार कांटों की झाड़ी पे इसको डालना, कांटों को तकलीफ होगी, हो सकता है अल्लाह का जिक्र कर रहे हो। ये एहतियात जिन क्या वही इंसान क्या बन जाता है, ये ताल्लुक क्या बना देता है। कहता है फिर दरख्त भी काट देखें, उन्हें कहता नहीं दरख्त पे मत काटना, दरख्त को तकलीफ होगी, अल्लाह की मखलूक है, इस पर मत डाको मेरे कपड़े। जमीन पे कहता नहीं, जमीन पे घास होती है, फूस होते हैं, इस पर मत डालना। इन्हें पता नहीं कौन अल्लाह का जिक्र कर रहा है, अल्लाह की मार्फत में हो। तो हजरत कैसे इसको सुखाएं, फरमाया अपने कमरों पर डाल लो पीछे और अपने रुख को सूरज की तरफ कर लो। ये है कदर या नहीं अल्लाह के नाम की। तो मेरे भाई बात असल यही है कि अल्हम्दुलिल्लाह अल्लाह से दुआ ये करनी चाहिए कि अल्लाह ताला हमें असमत दे अपने नाम की, हमें कदर दे, जलाल जमाल कदर अल्लाह का जो है, हम जो कुरान पढ़ते हैं तलावतें करते हैं यही ये बढ़ाता है हमारे कि भाई अल्लाह को पहचाने, अल्लाह है क्या चीज़, कितनी बड़ी चीज़ है, हम उसकी मखलूक हैं, हमारा क्या दर्जा है, अल्लाह क्या है। जब भी हमारे हजरत फरमाते थे कि अल्लाह का जिक्र करने बैठो तो जिक्र के साथ एहसास से मुसम्मी की तरफ जाओ, सिर्फ अल्लाह के नाम पे ना अटको बल्कि उसके साथ की तरफ जाओ, उसकी शान की तरफ जाओ, उसके जमाल को, कमाल को, हैबत को, कुदरत को, अजमत को अपने दिल में लेकर आओ। जब वो बैठेगी दिल के अंदर आएगी, जब उतरती जाएगी तो फिर सवारी पैदा इंसान नाफरमान हो, अल्लाह का नाफरमान मन। जैसे मैंने आपको बताया एहतियात का दर्जा उस पर बढ़ना जो शुरू होएगा वो तो एक अजीब चीज़ बन जाएगी जब उसका ताल्लुक अल्लाह के साथ जुड़ जाएगा। ये कैसे हो सकता है आदमी ये जो है अब अल्लाह अल्लाह कर रहे हैं, ये तो एक बताई चीज़ है अल्हम्दुलिल्लाह, ये अच्छी स्टेज हम शुरू हैं इस काम पर करने के लिए। लेकिन मतलब ये है कि भाई हमारे अंदर कितनी अल्लाह की कदर है, किस कदर कदर है। कदर से मतलब यही है कि दुनिया में हम मौजूद हैं, मौजूद हैं ना, तो दुनिया की किदर कितनी कदर है और अल्लाह के नाम की कितनी कदर है, ये साफ वाजह आ जाएगा। हमारे तो 5 पाउंड की कदर बहुत बुलंद हो जाती है, दुकान की गलत कीमत बहुत बुलंद है, थोड़े से थोड़ा सा मतलब तो मसला ही बहुत बुलंद है। बताएं आप सोच रहे हैं, उस वक्त सोच लिया कि काम हम क्या कर रहे हैं, बनना हम क्या चाहते हैं, किस अल्लाह की तलाश में हम हैं, तो कदरें कितनी आई हमारे दिल में, कितनी अपने रब के लिए चीज़ कुर्बानी दे रहे हैं, अपने नफ्स की कितनी कुर्बानी हम दे रहे हैं, कितनी किस चीज़ को हम छोड़ रहे हैं उसके लिए, वहीं के वहीं जमा रहे आदमी, अल्लाह अल्लाह करता रहे, अल्लाह फजल फरमा दे, इसके हम फरमा दे बस, कि हकीकत अता फरमाए इस काम की भी। हर काम के जब तक आप हकीकत तक नहीं पहुँचेंगे, ये तस्किया जो है ये कुछ चिल्ले काटने का नाम नहीं है, ये कुछ तस्वीर फेरने का नाम नहीं है, ये भाई एक रवायती नाम नहीं है, ये तो है कि अंदर की दुनिया का बदल जाने का नाम है। अंदर की दुनिया बदल जाए, सब गायब हो जाए, वो ज़ात जिसने हमें पैदा की है उसकी हकीकत हमें समझ आ जाए, अल्लाह की ज़ात क्या है, ठीक है ना भाई। तो इस पे हम सोचना चाहिए, अल्लाह ताला ने इस पे मेहनत करने की तौफीक दे। और इसलिए मैंने ये अर्ज़ किया है, रिपीट किया है कि हम जानते जाएँ अपने आप को कि हम हैं कहाँ और हमारी मंजिल क्या है और हम कहाँ कम हैं और हमें क्या करना है। कल ऐसा ना होगा जी हमें पता ही नहीं था कुछ भी, तो ये है मंजिल। अगर मंजिल तक जाना चाहते हैं तो क्या चीज़ पहुँचाएगी मंजिल पर हमें, नहीं समझिए बात अभी भी, कदर पहुँचाएगी। जितनी कदर होगी दिल के अंदर तो कदर की मिसाल आपको दे दी, कदर का पता ये है कि अल्लाह खुद ही बगैर किसी काम के अल्लाह अपना पसंद उसको उठा लेता है इंसान को, जरूरत ही नहीं किसी बात की। अल्लाह कहता है मैं तुझे जानता हूँ, मैं तुझे कैसे छोड़ दूँ, तू तो तेरे दिल के अंदर जो अजमत है मेरी, जो मोहब्बत है तेरी, जो रखता है, जो तकवा तेरे अंदर आ गया, मेरे नाम का खौफ जो आ गया, अब तू है ही मेरा महबूब, अब तुझे किस चीज़ की ज़रूरत है। तो अल्लाह पाक ने इसकी तौफीक नसीब फरमाई।